आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
छल्किन्छ यो आँखाभरि, आँसु छल्किन्छ यो आँखाभरि, त्यो पीडा कल्पदा प्रभु येशूलाई भालाले रोप्दा, मुटुमा 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 रहिदेऊ तिमी पनि त्यो कठोर बेलैमा, रहिदेऊ तिमी पनि त्यो कठोर बेलैमा, आँसु छल्किन्छ यो आँखाभरि। घातको विश्वासमा प्रभु तडपिनु पर्यो रे, मुस्कुराउँदै हाँसेर बोल्दा आलाले रोप्यो रे, ओ विश्वास घातको विश्वासमा प्रभु तडपिनु पर्यो रे, मुस्कुराउँदै हाँसेर बोल्दा ढालाले रोप्यो रे, सम्झाउँदा प्रभु कहाली लाग्छ, सम्झाउँदा प्रभु कहाली लाग्छ, देहलाई जनाउँदै देहलाई जनाउँदै देहलाई जनाउँदै देहलाई जनाउँदै, आँसु छल्किन्छ यो आँखाभरि। काटी खाएर प्रभु सहनु पर्यो रे, पापी मान्छे हताश झर्दै प्रभुलाई थुक्यो रे क्रुसमा काटी खाएर प्रभु सहनु पर्यो रे त्यो पापी मान्छे हताश गर्दै प्रभुलाई थुक्यो रे सहनसम्म
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्नु अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
छल्किन्छ यो आँखा भरि आँसु छल्किन्छ यो आँखा भरि त्यो पीडा कल्पदा प्रभु येशूलाई भानाले रोप्दा मुटुमा मुटुमा रहिदेऊ तिमी पनि त्यो कठोर बेलैमा रहिदेऊ तिमी पनि त्यो कठोर बेलैमा
प्यारा श्रोता मित्रहरू तपाई सबैलाई मेरो ख्रिस्ट प्रभुको नाममा जय मसीह अनि नमस्कार साथै स्वागत छ यो तपाईहरूको आफ्नै कार्यक्रममा। श्रोता म आशा गर्दछु आनन्द कुशल हुनुहुन्छ होला अनि आज पनि मनको तयारीको साथ पवित्र धर्मशास्त्र बाइबल अध्ययन गर्नको निम्ति आइपुगिसक्नु भएको छ होला। श्रोता धन्यवाद तपाईहरूले नियमित रूपमा आफ्नो समय दिनुभएको लागि अनि आफ्नो बहुमूल्य समय दिएर पवित्र धर्मशास्त्रबाट आत्मिक कुराहरू सिक्नु भएको छ, त्यो तपाईहरूको लागि आत्मिक लाभप्रदको कुरा हो। अनि श्रोता म आशा गर्दछु कि आउने दिनहरूमा पनि यसरी नै नियमित रूपमा भाग लिनुहुनेछ अनि आफूले सिकेका आफूले सुनेका आशिषहरू हामीलाई पनि बाँड्नुहुनेछ पत्रको माध्यमद्वारा। हामी तपाईहरूको सुन्दर पत्रहरूको आशामा छौ। मलाई थाहा छ तपाईहरू धेरैले मलाई पत्रद्वारा आफ्नो सुझावहरू आफ्नो प्रतिक्रियाहरू दिइरहनु भएको छ, धेरै धेरै धन्यवाद। अनि धेरैले मलाई फोन मार्फत एसएमएस मार्फत पनि आफ्नो प्रतिक्रियाहरू अनि आफ्नो प्रार्थनाको विषयहरू पनि दिनुभएको छ, धेरै धेरै धन्यवाद। आउने दिनमा पनि यसरी नै यो प्रक्रिया निरन्तरता पाइरहोस् अनि तपाईहरूको लागि हामी निरन्तर प्रार्थना गर्नेछौ। तपाईहरूको प्रार्थनाका विषय छन् भने सधैँ हामी स्वागत गर्छौ। हुन्छ श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी पुरानो नियमको यहोशु भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौ। आज हामी यहोशु 10 अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दक्षिणको सैनिक अभियान र पाँच राजाहरूको हार। सूर्य आफ्नो स्थानमा ठिंग उभियो। यस अध्यायमा यहोशुले अमोरीहरूको पाँच राजाहरूलाई जित्छन् जब तिनी निरन्तर दक्षिणमा आफ्नो सैनिक अभियानलाई निरन्तर जारी राख्दछन्। तिनले दक्षिणमा आफ्नो सैनिक अभियान यी पाँच राजाहरूलाई सर्वनाश पारेर पूरा गर्दछन्। यस अध्यायले यहोशुको लामो दिनको विवरणको समावेश गर्दछ कि यहोशुले सूर्यलाई एकटक स्थिर गराएका थिए। यो नै एक प्रश्न हो जुन संशयवादीहरूले प्रश्न गर्ने गर्दछन्। त सर्वप्रथममा हामी देख्नेछौ गिबोनीहरूको आश्चर्यजनक चमत्कारपूर्ण रक्षा। यस अध्यायमा सम्पूर्ण क्रियाको लागि पृष्ठभूमि चाहिँ गिबोनीहरूसँग यहोशुले गरेको मैत्री सन्धि हो। निश्चय नै तिनले गिब्बोनीहरूसँग यो सन्धि बनाउनु वा नगर्नु पर्ने थियो, तर जबकि तिनले यो सन्धि बनाएकोले तिनी सोच्दछन् कि यसको पालन गर्नु पर्दछ, यसको पूरा गर्न कायम राख्न तिनी बाध्य छन्। दश अध्याय एकदेखि चार पदमा भनिएको छ, यहोशूले ऐ सहर कब्जा गरेर ध्वंस पारे, ऐका राजा र शहरलाई यरियो र त्यहाँका राजालाई जस्तै गरे, र गिब्बोनका बासिन्दाहरूले इसरायलीहरूसँग सन्धि गरेर बसेका छन् भन्ने खबर यरूशलेमको राजा अदो निकेदेकले पाए। उनी र उनका मानिसहरू ज्यादै डराए, किनभने गिब्बोन एक ठूलो नगर थियो, शाही नगर झैं त्यो ऐ भन्दा पनि ठूलो थियो, र त्यहाँका सबै निवासीहरू शूरवीर थिए। यसकारण यरूशलेमका राजा अदो निसेदेकले हेब्रोनका राजा होआम, यर्मुतको राजा पिराम, लाकिसका राजा यापी र एग्लोनको राजा दबीरलाई आह्वान गरे, मक्का आउनुहोस् र गिब्बोनमाथि हमला गर्न मलाई मदद गर्नुहोस्, किनकि त्यसले यहोशू र इसरायलीहरूसँग मिलाप गरेछ। मित्र, यी राजाहरूले इसरायलसँग गिब्बोनीहरूले बनाएको सन्धि सुन्दछन् र ती गिब्बोनीहरूको विरूद्धमा लड्न र नाश गर्न आउँदछन्। अनि पाँच पदमा भनिएको छ, तब एमोरीहरूको पाँच राजा अर्थात यरूशलेम, हेब्रोन, यर्मुत, लाकिस र एग्लोनको पाँच राजाहरूले उनीहरूको आ आफ्ना सबै सेना समेत गिब्बोनको सामु छाउनी बनाएर त्यसको विरूद्ध लडाई गरे। त ती गिब्बोनीहरूले के गर्छन् त? छ पदमा भनिएको छ, यसर्थ गिब्बोनका मानिसहरूले गिलगालको छाउनीमा यहोशू कहाँ यसो भनेर मानिस पठाए, हामी कहाँ चाँडो आएर हामीलाई बचाउनुहोस् र मदद गर्नुहोस्, आफ्ना दासहरूलाई नत्याग्नुहोस्, किनकि पहाड़ी देशमा बस्ने एमोरीहरूका सबै राजाहरू हाम्रो विरूद्धमा भेला भएका छन्। तिनीहरूले एक दूतलाई यसो भनेर यहोशू कहाँ पठाए, हामी कहाँ चाँडो आएर हामीलाई बचाउनुहोस् र मदद गर्नुहोस्। सातदेखि नौ पदमा भनिएको छ, यसकारण सारा फौज र वीर योद्धाहरू लिएर यहोशू गिलगालबाट गए, अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, उनीहरूसँग नडरा, किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु, उनीहरू एकजना पनि तेरो सामुन्ने टिक्न सक्ने छैनन्। यहोशूले रातारात गिलगालबाट हिँडेर अचानक उनीहरूमाथि जाइ लागे। यहोशू तिनीहरूको बचावको लागि आए, गिब्बोनीहरूको बचावको लागि। म सोच्दछु यसको लागि दुई कारणहरू छन्। पहिलो हो सन्धिको कारण, सम्झौताको कारण, तिनले यसको बाध्यताको महसुस गरे। दोस्रो हो तिनलाई भनिएको थियो कि त्यस मुलुकका सम्पूर्ण शत्रुहरूलाई सर्वनाश गर्न, यसकारण उसको सैनिकहरू तिनीहरूमाथि अचानक जाइ लागे। परमप्रभु परमेश्वरले इसरायलीहरूको अगाडि तिनीहरूलाई पूर्ण रूपमा हराउनुभयो। दश र एघार पदमा भनिएको छ, परमप्रभुले उनीहरूलाई इसरायलको सामुन्ने अस्तव्यस्त गर्नुभयो, र इसरायलीहरूले गिबोनमा उनीहरूलाई ठूलो विजय साथ पराजय गरे, र बेत होरेनको उकालो बाटोमा उनीहरूलाई खेदेर आजेका र मक्केदासम्म मार्दै गए। इसरायलीहरूको सामुन्नेबाट उनीहरू जसै बेत होरेनदेखि आजका समय ओह्रालोमा भाग्दै थिए, परमप्रभुले स्वर्गीयबाट उनीहरूमाथि ठूला ठूला असिना जारी दिनुभयो। उनीहरूमध्ये इसरायलीहरूले तरवारले मारेको भन्दा धेरैजना असिनाले मरे। यहाँ हामी देख्छौ कि ती शत्रुहरू एक त इसरायलीहरूको हातबाट मारे भने अर्कोतिर तरवारले मारिएको भन्दा धेरै ठूला ठूला असिना परमप्रभुले आकाशबाट झारी दिनुभएर मार्नुभयो। यसरी हामी निष्कर्षमा आउन सक्छौ कि यस युद्धमा लड़ाई गर्ने खास यहोशू सेनापतिको नेतृत्वमा भएका इसरायलीहरू सैनिकहरू नभएर परमप्रभु स्वयं नै हुनुहुन्थ्यो। उहाँले यो लड़ाई लड्नुभयो, उहाँले यो लड़ाई विजय गर्नुभयो, जित्नुभयो, किनकि उहाँले पद आठमा भन्नुभएको थियो, उनीहरूसँग नडरा किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु, उनीहरू एकजना पनि तेरो सामुन्ने टिक्न सक्ने छैन। अनि यही नै भयो। बाह्रदेखि चौध पदमा भनिएको छ, परमप्रभुले एमोरीहरूलाई इसरायलीहरूका हातमा सुम्पिनु भएको दिनमा यहोशूले परमप्रभुसँग इसरायलीको उपस्थितिमा भने, हे सूर्य त गिब्बोन उपर र हे चन्द्र त चाहिँ अर्यालोनको बेसीमाथि अडिरह, जातिले शत्रुमाथि प्रतिशोध नलिन्जेल, सूर्य र चन्द्र थामिए। यो कुराको उल्लेख यासरको पुस्तकमा पनि छ। सूर्य आकाश मण्डलको बीचमा अडिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्नुभयो, त्यो दिन जस्तो उहिले र पछि कहिले भएन। अवश्य इसरायलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो। मित्र, पद बाह्र अनुसार म विश्वास गर्दछु कि परमेश्वरले यो आश्चर्य कर्म पूरा गर्न सम्पूर्ण सौर्य मण्डलको रोक्नुभयो। सूर्य मौन रह्यो, ठिङ्ग उभिरह्यो, यहोशूलाई लड़ाई गर्न धेरै लामो उज्यालो दिन चाहेको थियो। त्यसकारण परमेश्वरले सौर्यमण्डललाई रोक्नुभयो, असिनाद्वारा सूर्यको तापलाई हटाउनुभयो। परमेश्वरले सूर्यलाई एकै ठाउँमा ठिङ्ग स्थिर रूपमा अडिरहन लगाउनुभयो ताकि युद्धमा यहोशू विजयी हुन सकुन्। एकजना प्रोफेसरले एक समयमा भनेथे, एकजना मानिसको लागि परमेश्वरले सम्पूर्ण ब्रह्माण्ड रोक्नुहुने काम हास्यास्पद कुरा छ। यो कोही कोही मानिसको निम्ति असंगत हाँस उठ्दो धितलाई मार्ने मजाकको व्यङ्ग कथन सुन्नै पर्ला, तर सारा सृष्टिको सृष्टिकर्ता सृजनाहारले त्यही गर्नुभयो। उहाँले पापीहरूको निम्ति मर्नलाई यो संसारमा आफ्नो एकलौते पुत्र येशु ख्रिष्टलाई पनि पठाउनुभयो, जुन सूर्यलाई रोक्ने कुरा भन्दा कति हो कति धेरै अद्भुत छ, आश्चर्य कर्म छ। जब उहाँले आफ्नो पुत्रलाई यो संसारमा मानिस बन्न र क्रूसमा मर्न पठाउनुभयो, उहाँले आफ्नो प्रेमको प्रदर्शन गर्नुभएको थियो। यदि संसारमा जन्मिनेमा तपाईँ मात्र एक्लो हुनु भए तापनि ख्रिष्ट तपाईँको निम्ति मर्नुहुने थियो। मित्र, यो कुराको याद राखौं, परमेश्वरमा कुनै कुरा असम्भव छैन। धेरैपल्ट हामी पृथ्वीका फुच्चे सृष्टिहरूले, मानिसहरूले, प्राणीहरूले जसको दिमाग एक सीमित छ, परमेश्वरको महानताको चुनौती दिन्छौ। मलाई लाग्छ परमेश्वर कहिलेकाहीँ हाम्रो यस्तो मनोवृत्ति देखेर सुनेर हाँस्नुहुन्छ। परमेश्वर भन्नुहुन्छ, किनभने मेरो विचारहरू तिमीहरूका विचार होइनन्, तिमीहरूको चाल मेरो चाल होइन। किनकि जसरी आकाश पृथ्वी भन्दा अग्लो छ, त्यसरी नै मेरो चाल तिमीहरूको चाल भन्दा र मेरो विचार तिमीहरूको विचार भन्दा अग्लो छ। त्यसकारण सारा सृष्टिका सृजनहार परमेश्वरको महानतामा हामी कुनै प्रश्न नगरौं, प्रश्न गर्ने ठाउँ छैन। यसपछि निम्न पदहरूमा हामी देख्छौ, मक्केदामा विजय, पद 15-19 भनिएको छ, तब यहोशू र तिनका साथमा सारा इसरायलीहरू गिलगालको छाउनीमा फर्के। अब ती पाँच राजाहरू भागेर मक्केदाको गुफामा लुकेका थिए। ती पाँचै राजा मक्केदाको गुफामा लुकेको फेला परे भन्ने समाचार यहोशू कहाँ पुग्यो। यहोशूले भने, ठूला ठूला ढुङ्गा गुडाएर त्यस गुफाको मुखमा राखिदिऊ र उनीहरूलाई रुङ्नलाई मानिसहरू नजिकै राख, तर तिमीहरू चाहिँ नपर्ख, आफ्ना शत्रुलाई पछि पछि खेद, उनीहरूलाई पछिल्लोतिरबाट आक्रमण गर, उनीहरूलाई उनका सरहरूमा प्रवेश गर्न नदेऊ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको हातमा सुम्पिनु भएको छ। मित्र, यो कुराको याद गरौं कि यी राजाहरू र तिनीहरूका मानिसहरूलाई आफ्नो घृणित प्रतिमा पूजाबाट र दुष्टताबाट परमेश्वर कहाँ फर्कने या नफर्कने आफ्नो निर्णय बनाउन 420 लामो समय दिइएको थियो। उही समयमा परमेश्वरले यो पनि जानकारी दिनुभएको थियो, उहाँले त्यस मुलुकलाई इसरायलीहरूलाई दिइरहनु भएको थियो र उहाँ कहाँ फर्किने कुनै पनि मानिसलाई उहाँले बचाउनुहुने थियो। इसरायलीहरू त्यस मुलुकमा त्यहाँ अमोरीहरूको पाप अपराधको कप पूरा नभरिन्जेलसम्म करिब 420 बाहिर अन्य ठाउँमै रहनु परेको थियो। त्यो समय अहिले आएको थियो। परमेश्वरले इसरायलीहरूलाई लाल समुद्र पार पारेर ल्याउने काम केवल तिनीहरूको खातिर मात्र थिएन, तर उही समयमा शक्ति सामर्थ्यद्वारा आफ्नो उद्धार वा छुटकाराको देखाउनु पर्ने थियो। जस्तो कि उहाँले मिश्रमा अन्तिम रातमा संघारको या संघारमा लगाइएको रगतद्वारा छुटकारा वा उद्धार दिनुभएको थियो। जसको घरको संघार वा ढोकामाथि रगत परेको हुन्थ्यो, मृत्युको दूतले त्यस घरमा वा परिवारमा केही हान्ति नगरी अगाडि जान्थ्यो, तर जसको ढोकामा रगत थिएन त्यस घर वा परिवारको पहिलो वा जेठो प्राणी मर्ने थियो, र त्यही नै भयो। मित्र, यो केवल मिश्रहरूलाई तिनीहरूको प्रतिमाहरूको बीचमा जीवित र सत्य परमेश्वर हुनुहुन्थ्यो भन्ने कुराको विश्वास दिलाउनु मात्र थिएन, तर उही समयमा त्यस प्रतिज्ञाको मुलुकमा रहने ती मानिसहरूलाई यो तथ्यमा विश्वास दिलाउनु वा पत्यार पार्न पर्ने थियो। यो कुराको याद राखौं, रहाब वेश्याले इसरायली जासुसहरूलाई भनेकी थिइन्, हामीले सुन्यौं कि तपाईहरूका परमेश्वरले तपाईहरूको लागि लाल समुद्र सुकाइदिनुभयो। मतलब तिनले विश्वास गरिन्, अहिले त्यस स्त्रीले विश्वास गरिन् भने प्रत्येकले त्यहाँका बासिन्दाहरूले विश्वास गर्न सक्थे, तर यी आफ्नो जीवनहरूलाई गुमाइरहनेहरूले विश्वास गरेनन्। तिनीहरूले परमेश्वरको कृपाको इन्कार गरेथे र दण्ड तिनीहरूमाथि आइरहेको छ। मित्रहरू, यो सन्देश कहिले पनि बदलिएको छैन। परमेश्वरले संसारलाई प्रेम गर्नुहुन्छ र उहाँले आफ्नो पुत्र दिनुभयो। यदि तपाईँ उहाँमा विश्वास गर्नुहुन्छ भने नाश हुनुहुने छैन, तर यदि तपाईँ उहाँलाई विश्वास गर्नु भएन भने नाश हुनुहुनेछ। निश्चय नै त्यही नै यी मानिसहरूलाई भइरहेको छ, किनभने तिनीहरूले कति पनि परमेश्वरमा विश्वास गर्दैनन् र वा विश्वास गरेका थिएनन्। मित्र, यो सन्देश आज पनि सत्य छ। यदि हामी उहाँमा विश्वास गर्दैनौ भने, चाहे हामी कति धेरै धार्मिक प्रवृत्तिको व्यक्ति नै किन नहौं,
वा हामीले कति धेरै धर्म कर्म किन नगरेका हौ? अरू त के हामी सधैँ चर्चमा मण्डलीमा किन नजाउँ र वचन सुनौ, दान भेटी देऊ, अरू त के बत्तीसमा नै किन नल्याउ? यदि हामीले उहाँलाई आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा विश्वास गर्दैनौ भने या गरेका छैनौ भने त्यहाँ कुनै अर्को विकल्प बाँकी छैन, केवल अनन्तकालीन नाश बाहेक, आखिरमा नरकीय मृत्यु बाहेक। त्यसकारण उद्धार पाउने एउटै बाटो छ, उहाँलाई व्यक्तिगत उद्धारकर्ताको रूपमा विश्वास गर्नु। बाइबलले भन्छ, जसले उहाँमाथि विश्वास गर्छ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। बाइबलले भन्दछ, जसले उहाँमाथि विश्वास गर्छ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। मित्र, परमेश्वरले कनानमा रहने यी मानिसहरूलाई 420 वर्ष समय पश्चाताप गर्ने र उहाँ कहाँ फर्कने अवसर दिनुभएको थियो। चाखलाग्दो कुरा यो छ कि तिनीहरूले परमप्रभुको महानता, सामर्थ्य, आश्चर्य कर्महरू तिनीहरूले सुनेका थिए, किनकि राहाब वेश्याले सुनेकी थिइन् भने निश्चय नै तिनीहरूले पनि सुनेका थिए। तर राहाबले जस्तै तिनीहरूले परमेश्वरमा विश्वास गरेनन्, सुने तर विश्वास गरेनन्, अनि यो नै कुराले महान भिन्नता बनायो। यदि तिनीहरूले विश्वास गरेका भए राहाब र तिनका परिवारहरू जस्तै तिनीहरू बाँच्ने थिए, छुटकारा पाउने थिए। तर विश्वास गर्नको सट्टामा तिनीहरू निरन्तर आफ्नो पाप घृणित कामहरूमा डुबिरहे र उहाँका विरूद्धमा चाल चले, र अहिले यति लामो समयसम्म अवसर पाउँदा पनि तिनीहरू नफर्केकोले गर्दा परमेश्वरको न्याय दण्ड तिनीहरूमाथि खसियो। पद 24 र 25 भनिएको छ, तिनीहरूले ती राजालाई यहोशू कहाँ ल्याएपछि यहोशूले इसरायलका सारा मानिसहरूलाई र तिनीसँग आउने लड़ाईका सेनापतिहरूलाई बोलाएर भने, यता आओ र तिमीहरूका खुट्टाले यिनीहरूका गर्दनमा टेक। अनि तिनीहरू आएर आफ्ना आफ्ना खुट्टाले यिनीहरूका गर्दनमा टेके। यहोशूले तिनीहरूलाई भने, नडराओ, हरिस नखाओ, हिम्मत गरेर बलियाओ, किनकि तिमीहरूले लड्नुपर्ने तिमीहरूका बैरीहरू सबैलाई परमप्रभुले यसै गर्नुहुन्छ। मित्र, ठिक यो समयभन्दा 40 वर्ष पहिले तिनीहरूले इसरायली जासुसीहरूलाई यो भन्न बाध्य गराएका थिए, हामी त्यस प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न सक्दैनौ, हामी कहिले पनि यसलाई लिन योग्यका हुने छैनौं। यो चाहिँ यी इसरायलीहरूको हृदयलाई निडर मजबूत डर बनाउन ती शत्रु राजाहरूको गर्दनमा टेक्न लगाएका थिए। तिनीहरू डर छेरुवा वा कायर व्यक्तिहरू थिए, डराउने डरपोकहरू थिए, तिनीहरू भयभीत भएका थिए। परमेश्वर तिनीहरूलाई उत्साह दिन चाहनुहुन्छ। त्यसपछि यहोशूले उनीहरूलाई हिर्काएर मारे र उनीहरूलाई 5 रूखमा झुण्डाइदिए। 27 भनिएको छ, सूर्यास्ताएको बेलामा यहोशूले आज्ञा गरे र तिनीहरूले उनीहरूलाई रूखबाट झारेर उनीहरू लुकेका त्यही गुफामा फालिदिए र गुफाको मुखमा ठूला ठूला ढुङ्गाहरू राखिदिए जो आजको दिनसम्म छँदैछ। इसरायलीहरूले ती राजाहरूलाई गुफामै थुनी राखेर भोकले तटपाउँदै मार्न सक्थे, तर तिनीहरूलाई मार्नु नै धेरै सजिलो कोमल दयालु कुरा थियो। त्यसकारण तिनीहरूले त्यही गरे। त्यही गुफामा थुनी राखेको भए तिनीहरू तटपिँदै मर्थे, त्यो कठोरता हुने थियो, तर त्यो भन्दा त मार्ने काम सजिलो र झट्टै हुने थियो। यसको निम्ति तिनीहरूले धेरै पीड़ा कष्ट उठाउनु पर्ने थिएन। कुरा जेसुकै होस्, तिनीहरूले ती शत्रुहरूलाई त्यसै छोड्न सक्दैनथे र छोड्नु हुँदैनथ्यो पनि। अनि अर्कोतिर तिनीहरूलाई थुनामा राख्ने कैदखान पनि थिएन। तर जे होस्, तिनीहरूले जे गरे त्यो ठिकै गरे। तिनीहरूले आफ्नो समस्याको निवारण गर्न, हटाउन, समाधान गर्न एउटै तरिका पापपूर्ण दुष्ट जातिसँग यसरी कारवाही गरेर नै गर्नुपर्ने थियो। यदि यी राजाहरूले त्यतिकै छोडिएको भए तिनीहरूले यहोशूको विरूद्धमा विद्रोहको नेतृत्व गर्ने थिए र यसले हजारौं मानिसहरू मर्नलाई बाध्य गराउने थियो। यी राजाहरूलाई झुण्ड्याएपछि तिनीहरूलाई रूखबाट तल झारे। तिनीहरूले पूरै रातभरि रूखमा झुण्ड्याइ राखिएन। किनभने हामीलाई भनिएको छ व्यवस्था 21:23 त्यसको लास रातभरि रूखमा नझुण्ड्याउनु तर त्यही दिन त्यसलाई गाडिहाल्नु, किनभने जो झुण्ड्याइँदछ त्यो परमेश्वरबाट श्रापित हुन्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुभएको देश अशुद्ध नपार। नयाँ नियममा गलाती 3:13 भन्छ, हाम्रो निम्ति शराब बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको शराबबाट मोल तिरेर छुटाउनु भयो, किनकि काठमा झुण्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। ख्रिस्टलाई क्रूसमा टाँगे र मारे, तर तिनीहरूले उहाँलाई क्रूसबाट तल झारे, किनभने यो लेखिएको छ, काठमा झुण्डिने हरेक श्रापित हुन्छ। मित्र, उहाँले तपाईँ र मेरो निम्ति पापको श्राप बोक्नुभयो क्रूसमा। के तपाईलाई यो वास्तविकता थाहा छ? अनि 41-देखि 43 पदमा भनिएको छ, यहोशूले कादेश बर्नेदेखि लिएर गाजासम्म र गोसेनदेखि गिबोनसम्मको सबै क्षेत्रलाई परास्त गरे। यी सब राजाहरूलाई उनीहरूका देशहरू समेत यहोशूले एउटै धावामा जिते, किनभने परमप्रभु इसरायलका परमेश्वरले नै इसरायलीहरूका निम्ति युद्ध गर्नुभएको थियो। त्यसपछि यहोशू सबै इसरायलीहरूका साथमा गिलगालको छाउनीमा फर्के। मित्र, यो कुरा देख्न महत्वपूर्ण छ कि परमेश्वरले नै इसरायलीहरूलाई विजय दिनुभएको थियो, जुनले गर्दा तिनीहरूले शत्रुहरूलाई परास्त गरिकन त्यो मुलुकहरूको कब्जा गरेका थिए। आज हाम्रो विजय ख्रिष्टमा छ। विजय जीवन उहाँको जीवन हाम्रो जीवनमा रहेको जीवन हो। त्यसपछि हामी सम्पूर्ण आत्मिक आशिषहरूले आशिषित हुन्छौ, जुन उहाँले तपाईँ र मलाई हामीलाई प्रतिज्ञा गर्नुभएका हाम्रा सम्पत्ति अधिकारहरू हुन्। प्रभुले आफ्नो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-98-470-3569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।